الحمد لله وكفى، السلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وأقيموا الصلاة ولا تكونوا من المشركين، سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، الحمد لله رب العالمين، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. محترم جماعت، نماز کے اسرار اور رموز سے متعلق بات چیت چل رہی ہے. آج نماز کے اہتمام کے ٹاپک پر بات ہوگی. ہمارے پروردگار اللہ رب العزت نے فرمایا، ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا، بے شک نماز ایمان والوں پر اپنے وقت میں فرض کر دی گئی ہے. سبحان اللہ. اس کو یوں سمجھ لیں کہ جیسے کوئی آرڈیننس جاری ہو جاتا ہے، کوئی حکم دے دیا جاتا ہے کہ اس وقت یہ کام بادشاہ نے کہا کرنا ہے، اب نہ کرنے پر سزا ملتی ہے اور کرنے پر بادشاہ کے حکم کو پورا کرنے کا جو ہے انسان کو موقع مل جاتا ہے. بادشاہ کی مرضی ہے وہ انعام دے دے تو یہ اس کا اضافی انعام دینا اضافی چیز ہے، لیکن بادشاہ کا صرف اتنا کہہ دینا کہ اس کام کو کرنا ہے، اس کے نہ کرنے پر سزا ملتی ہے. پولیس والا کھڑا ہو اور اگر وہ یہ کہے کہ بھائی آپ نے ریڈ لائٹ کے اوپر رکنا ہے، تو رکنے پر کوئی انعام نہیں دیا جاتا، نہ رکنے پر ٹکٹ لگائی جاتی ہے. اللہ رب العزت کا اتنا کہہ دینا کہ وقت پر نماز فرض کر دی گئی ہے، تو اب اس میں کوئی ضروری نہیں ہے کہ نماز پڑھنے والوں کو اللہ تعالیٰ ضرور اجر و ثواب بھی عطا فرمائے. یہ ایک اضافی چیز ہے کہ اللہ تعالیٰ اس کو اس پر انعام عطا فرمائے، ورنہ بادشاہ کا کہہ دینا ہی کافی ہے اور اس پہ عمل کرنا ضروری ہو جاتا ہے. اور جس کا تعلق ایمان لانے کے ساتھ اللہ تعالیٰ کے ساتھ ہو جاتا ہے، یعنی اس کا کانٹریکٹ سائن ہو جاتا ہے، اس نے یہ بات دل اور جان سے مان لی کہ میں نے اپنے پروردگار پر ایمان لے آیا، اللہ تعالیٰ کو ہی اپنا معبود سمجھتا ہوں، اللہ تعالیٰ کی عبادت کرنا اس نے اپنے اوپر لازم کر دی، اس بندے کے لیے اب محنت کرنا اور ان وقتوں پر نمازیں پڑھنا یہ ضروری ہو گیا، یہ اب ضروری بات ہو گئی. اس پر انسان کو اپنی ساری ہمت خرچ کر دینی چاہیے. بات میں پہلے کر رہا تھا اس کو بھی پورا کرتا چلوں. شیطان نے چپے چپے پر سجدے کیے تھے، معلوم ہے، تو ضروری تو نہیں کہ وہ جنت میں چلا جائے گا، چپے چپے پہ عبادت کر چکا ہے وہ. تو یہ عبادت کر لینا کوئی ہمارے لیے جنت کمانے کی گارنٹی نہیں ہے، یہ فرض ہے اللہ کی طرف سے. مثال کے طور پہ ایک اور انداز سے بات سمجھا دیتا ہوں. اللہ تعالیٰ نے ہمارے جسم کو بنایا ہے اور ہمارے جسم کی بقا کے لیے کھانا کھانا ضروری کر دیا ہے. اب کوئی ہے جو کہے جی میں کھانا نہیں کھاؤں گا، مثال ظاہر ہے وہ مر جائے گا. اللہ تعالیٰ نے جہاں جسم بنایا وہاں اللہ تعالیٰ نے روح بھی بنائی ہے، تو روح کی بقا کے لیے بتا دیا گیا کہ عبادت کرنی ہے، تو لہذا عبادت کرنا تو ہمارے لیے یوں سمجھے کھانا کھانے کی طرح جسم کو قائم رکھنے کے لیے ضروری ہو گئی ہے. अगर रूह को बचाना है तो भाई अब इबादत की मेहनत करनी पड़ेगी। हाँ, सारी इबादत के होते हुए ही अल्लाह सारा का सारा अगर रिजेक्ट कर दे तो हमारा जोर नहीं है, ये भी ध्यान में रखें। इस पे मगरूर होने की जरूरत नहीं है कि मैं इबादत कर रहा हूँ, मैं दीन का काम कर रहा हूँ, मैं बड़ा कोई नेक बंदा बन गया हूँ, कुछ भी नहीं है। अल्लाह बहुत बड़े हैं, अल्लाह बहुत बड़े हैं। बहरहाल अल्लाह रब्बुल इज्जत ने इंसानों के ऊपर रहम किया, उनके नसियान का ख्याल रखा कि भूल जाते हैं, और बड़ों का बड़ा ज़र्फ होता है। लिहाजा अल्लाह ताला ने कुरान मजीद में जा बजा 700 मरतबा अकीमुस्सलाह के अल्फाज इस्तेमाल किए, नमाज कायम करो, नमाज कायम करो, नमाज कायम करो। जैसे माँ बाप होते हैं अपने बच्चों को कहते रहते हैं बेटा नमाज पढ़ो, नमाज पढ़ो, नमाज पढ़ो। अब कई दफा हमारे पास मौका मिलता है, नेक लोगों से वास्ता पड़ता है, दीनदार लोगों से बात करने का मौका मिलता है। अभी उम्र के ऊपर मैं था, एक मौलाना साहब तशरीफ लाए, मुलाकात हुई तो उन्होंने दुआ मंगवाई कि दुआ करे मेरे बच्चे नमाजी बन जाए। अब देखो सारा माहौल उनका दीनदारी का है, रेजगारी का है, लेकिन फिक्र फिर भी है कि भाई मेरा बच्चा नमाजी बन जाए, मेरा बच्चा नमाजी बन जाए। तो माँ बाप जो है अपने बच्चों के लिए फिक्र करते हैं नेक बनाने की। तो अगर हम ऐसे माहौल में रहते हो जहाँ बुराई बुराई फैली हुई है मेरे भाई, और हम आकर आजिज हो जाएं, तंग आ जाएं और कहें बच्चों को मैंने जी जब समझाया, सुस्ती करता है और बच्चे से मुतनफर हो जाना और दिल छोटा कर लेना और ये समझना कि भाई मैं तो अल्लाह की इबादत करता हूँ और फिर अल्लाह मेरे बच्चों को भी नेक बना दे, तो इस पे दिल छोटा करने की जरूरत नहीं है। खुद परवरदिगार 700 मरतबा कुरान मजीद में अकीमुस्सलाह के अल्फाज इस्तेमाल कर रहे हैं, वरना अल्लाह के लिए एक दफा कह देना काफी था, बहुत काफी था। अब यहाँ नमाज को पढ़ने का नहीं कहा गया बल्कि नमाज को कायम करने का कहा गया। अकीमुस्सलाह में नमाज को कायम करना है। अब नमाज कायम करना किसे कहेंगे? हजरत अब्दुल्लाह इब्ने अब्बास फरमाते हैं नमाज कायम करने से मुराद ये है कि इसके रुकू सजूद को अच्छी तरह अदा किया जाए, पूरी तवज्जा के साथ अदा किया जाए। अब पूरी तवज्जा के साथ नमाज जो है कैसे पढ़ी जाएगी? वो इसी तरह पढ़ी जाएगी जिस तरह से मिसाल के तौर पर एक बंदा है वो कहीं नौकरी करता है, जॉब करता है। अब जॉब करने के लिए सबसे पहली बात है टाइम पर आना पड़ेगा, और अगर टाइम पे उसने आना हो तो टाइम पे आने से पहले उसको उसकी तैयारी करनी पड़ेगी। मसलन टाइम पर सोएगा तो सुबह टाइम पे उठेगा, अगर टाइम पे नहीं सोएगा सुबह जो है थके थकी हालत में होगा, अलर्ट नहीं होगा। अब ये बंदा जब वहां पर पहुंचेगा तो इसकी परफॉर्मेंस खराब हो जाएगी, काम सही नहीं करेगा। अच्छा अगर ये उठा लास्ट मोमेंट पर और भागते भागते इसने तैयारी की, ना ये अब अपने कपड़े इस्त्री कर सका, ये सही कपड़े में पहनता, सही इस्त्री करके वेल ड्रेस होता, हो सकता है उस दिन नहाना ही भूल जाए, नहाने का टाइम ही ना हो कि टाइम पे पहुंच जाए, कल भी डांट पड़ी थी आज फिर दोबारा जा रहा हूँ तो टाइम पे कैसे पहुंचूंगा। तो अब ये क्या करेगा, मैंने कुछ चला पहुंच जाए साफ सुथरा कपड़े ही ना पहने हुए हो, अजीब हाल में आ जाए। तो इसका बास जब इसको देखेगा वो कहेगा टाइम पर तो तुम आ गए, लेकिन अपनी हालत देखो, तुम जॉब पर आए हो या यहाँ पर जो है बीमार वाली शक्ल बनाई हुई है, सही तरह मुंह नहीं धोया तुमने, ये क्या उनसे कपड़े पहने हुए हैं आपने, ये जॉब पर सुस्ती वाली हालत है ये। तो एक आदमी जो है अब अगर सही परफॉर्मेंस करना चाहता है तो इसका मतलब है उसको बिफोर टाइम तैयारी करनी पड़ेगी, और नमाज से पहले तैयारी जो है वो वुजू होती है, तहारत होती है। جسم کا پاک ہونا، جگہ کا پاک ہونا، بدن کا پاک ہونا، کپڑوں کا پاک ہونا، یہ نماز کی تیاری میں شامل ہے. اور وضو میں ہم نے پہلے پڑھا تھا کہ پوری توجہ کے ساتھ وضو کرے، کیفیت کے ساتھ وضو کرے، کیونکہ وضو کرتے ہوئے ان اعضاء سے جن سے انسان اکثر گناہ کرتا ہے وہاں کے گناہ دھل جاتے ہیں، حاضری کے قابل ہو جاتا ہے بندہ، اللہ کے ہاں پیش ہونے کے لائق ہوتا ہے. پھر جب اس نے وضو کر لیا، اپنے آپ کو باطنی طور پر پاک اور صاف کر لیا، اور ظاہری بھی اس نے طہارت کو حاصل کر لیا، اب اس کے بعد جو ہے جو چھیٹے چھیٹے لگی ہوتی ہیں، ہم نے یہ بھی پڑھا تھا کہ اس سے بھی بچنا چاہیے کہ وہ مستعمل پانی ہوتا ہے، تو اس سے بچ کر اب بندہ صاف ستھرے کپڑے پہن کر صاف ستھری جگہ پر کھڑے ہو کر، یہ بندہ جب اللہ اکبر کہے گا تو اس کی توجہ ہوگی، یا اب یہ سمجھ گیا کہ بھائی واقعی اللہ بڑے ہیں، واقعی اللہ بڑے ہیں، تو اب یہ نماز ادا کر رہا ہے. اچھا، اسی طرح فجر کی نماز میں لوگ سستی کرتے ہیں، نماز نہیں پڑھ سکتے، تو عقیم الصلاۃ میں یہ بھی تو ہے کہ الارم لگاؤ، جس نے نماز کو قائم کرنا ہے وہ رات سونے سے پہلے پورا انتظام کرے گا، الارم لگائے گا، یا اپنے گھر والوں کو بتائے گا کہ فجر کی نماز میں مجھے جگا دینا، اگر مجھے بہت نیند چڑھی ہوئی ہو آپ گیلا ہاتھ کر کے بے شک میرے منہ پہ مال دینا، اٹھ جاؤں گا، غصہ نہیں کرے گا یہ بندہ. اب جناب وہ ہسبینڈ نے بیوی کو جگا دیا، ذرا سختی آپ تو قسم کے ڈرا دیتے ہیں، صبح سے ڈرا نہیں دیتے، آپ کو نماز کے لیے کہہ رہے ہیں، آپ نماز پڑھیں. کسی نے ذرا سختی کی، کہا کہ اچھا اپنی بہن کو تو کچھ کہہ دینی ہے، وہ کون سی نماز پڑھتی ہے، میرے پیچھے لگ گئے ہو. اللہ کے بندے، بہن کی نماز اس پر فرض ہے، وہ علیحدہ چیز ہے، تمہاری نماز علیحدہ چیز ہے، تمہیں بھی پڑھنا چاہیے، اس کو بھی پڑھنا چاہیے. تو بھائی اب یہ عقیم الصلاۃ میں ہے کہ آپ نے صبح ٹائم پر اٹھنا ہے، جیسے ہم نے کہا کہ نماز اپنے وقت پر جو ہے وہ فرض ہو گئی ہے، اس کو نماز کو وقت پہ پڑھنا ہے، یعنی کہ روز ہی قضا ہو رہی ہے، چلو بعد میں قضا پڑھ لیں گے، فجر کی نماز تو اکثر قضا ہو گئی، یہ چار نمازوں والا یہ مسلمان ہے، پانچ نماز والا نہیں ہے یہ، اور یہ سستی اچھی چیز نہیں ہے. تو اس طریقے سے بھائی وضو کرنا، صاف ستھرے کپڑے پہننا، اور پھر اس کے بعد وقت پر مسجد میں پہنچنا، تکبیر اولی کے ساتھ با جماعت نماز کا ادا کرنا، اور نماز پڑھتے ہوئے عادت نہیں عبادت سمجھ کے اس کو پڑھنا، کہ یہ پوری یکسوئی ہو اور یہ جو ہے واقعی اللہ کی عبادت ہے. دیکھو ہر بندہ کوشش کرتا ہے کہ میں اللہ تعالیٰ کی عبادت کروں. ہر مذہب کے اندر آپ دیکھیں کہ جو بھی بندہ آج کل، کیونکہ لادینیت عام ہو گئی ہے، لیکن جو بندے مذہب کو کلیم کرتے ہیں کہ ہم مذہبی لوگ ہیں، وہ کسی نہ کسی شکل میں عبادت کرتے ہیں. وہ اپنی جو بھی انداز اختیار کریں گے، کوئی جسم کو ہلائے گا، کوئی جو مرضی کرے گا، اس نے عبادت کرنی ہے. لیکن اب اس کو پتہ ہی نہیں ہے کہ کیسے عبادت کرنی ہے، تو یہ کتنا بڑا اللہ تعالیٰ کا احسان ہے کہ اللہ تعالیٰ نے ہمارے پاس رسول بھیج دیے، اور انہوں نے آ کر یہ نماز پڑھنے کا طریقہ سکھا دیا. بلکہ کعبۃ اللہ کے جو دروازہ ہے اور حتیم کا جو کونا ہے، اس کے درمیان میں ایک جگہ ہے جہاں پر اللہ کے نبی صلی اللہ علیہ وسلم نے 10 نمازیں پڑھی جبریل علیہ السلام کے ساتھ مل کر. پہلے وقت میں بھی پڑھی کہ جس وقت نماز کا وقت شروع ہوتا ہے، اور آخر وقت میں بھی انہوں نے اس نماز کو پڑھا تاکہ دونوں وقتوں کا پتہ چل جائے، اور نماز پڑھنے کا طریقہ اور ہر چیز یہ بھی حضرت جبریل علیہ السلام کے ساتھ مل کر اللہ کے نبی صلی اللہ علیہ وسلم نے ادا کیا. اس میں تمام چیزیں پتہ چل گئیں کہ بھی اس وقت کی نماز کتنے رکعت پڑھنی ہے اور دوسرے وقت میں کتنی پڑھنی ہے. یہ اس کے بعد نماز جو ہے قائم ہو گئی. تو بات عرض کر رہا تھا کہ دیکھو انسان इबादत तो करने चाहते हैं लेकिन इबादत करने के तरीके नहीं आते। हमें इस तरीके से अल्लाह ताला ने ये तरीका सिखा दिया, क्योंकि इंसान के अंदर जज्बात होते हैं और आमतौर पर जज्बात का जो ताल्लुक है वो दो तरह से होता है, एक मोहब्बत का और दूसरा अजमत का। मोहब्बत का जो ताल्लुक और जज्बात होते हैं तो इसमें मिसाल के तौर पर एक दुल्हा और दुल्हन के जज्बात होते हैं जिसमें खालिस्तन मोहब्बत गालिब होती है, मोहब्बत के जज्बात होते हैं। अब आप देखें कि ये जो पहली मुलाकात होती है या शुरू की मुलाकातें होती हैं या फिर कभी कभी जब वो कहते हैं कि भाई हमारे वो एनिवर्सरी आ गई है वो मुलाकातें होती हैं, तो इन मुलाकातों में अब क्या होता है, दुल्हा और दुल्हन खूब तैयारी करते हैं, खूब बनते हैं संवरते हैं, दुल्हन को सजाया जाता है, हर हाथ लगा होता है इस काम में, सर से लेके पांव तक हर हर ऑर्गन को हर हर उंगली को जो है डेकोरेट किया जाता है। और इसी तरह जो दुल्हा होता है उसके दिल में भी जज्बात होते हैं, वो भी अपने दिल में सोच रहा होता है कि मैं जब दुल्हन से मिलूंगा तो अब वो एक तैयारी कर रहा होता है कि वो इब्तिदा कैसे की जाएगी, कैसे मैं बात करूंगा और कैसे मैं मुलाकात करूंगा, तो कोई मुझे प्रेजेंट लेके जाना चाहिए, मुझे ऐसे बात शुरू करनी चाहिए, तो इस तरह से वो खुद भी बनता है, संवरता है और पूरी तैयारी करता है। बाद में नज़्में याद करते हैं, वो नज़्में पढ़ते हैं, अशआर पढ़ते हैं, तो कुछ करता है बाहर जैसे अपने अंदाज होते हैं, इसमें क्या जाना। तो कहने का मकसद ये था कि मोहब्बत के जब जज्बात होते हैं तो इंसान खूब तैयारी करता है उसकी, ये तैयारी जो है मोहब्बत के जज्बात को एक्सप्रेस करने के लिए उसका पार्ट बन जाती है। इसी तरह दूसरी चीज जो है जिसमें जज्बात का ताल्लुक, इसमें क्या चीज है, अजमत है कि किसी की अजमत दिल में ख्याल होता है कि फना बहुत बड़ा है और अगर उस बड़े के साथ मुलाकात का चांस मिल जाए, मिसाल के तौर पर किसी को वक्त के बादशाह के साथ मुलाकात का चांस मिल जाए, इस मुल्क के अंदर जो है मुख्तलिफ जो है इनविटेशन कार्ड होते हैं और वो दिए जाते हैं कि वीआईपीज के साथ उसमें मुलाकात, वो कहते हैं कि फला पार्टी में जो है मुलाकात का चांस है और वो खास खास लोगों को दे दिए जाते हैं। अब आप देखें कि जिसको वो कार्ड मिल जाता है, इनविटेशन मिल जाती है कि हमने अब किसी बड़े से मुलाकात करनी है, तो अब वो क्या करते हैं कि इस मुलाकात की खूब तैयारी करते हैं, खूब तैयारी करते हैं कि हम कैसे प्रेजेंट करेंगे और उसके लिए खूब कपड़े सिलवाए जाते हैं और खुशबू लगाई जाती है, बन सवर कर टाइम पर वहां पहुंचा जाता है, वहां बड़ी तवज्जो के साथ खड़े होते हैं, इंतजार करते हैं, जो भी किसी बड़े से मुलाकात होती है तो फिर वो अपने आप को उसमें प्रेजेंट करते हैं। तो ये बात अब समझ में आ गई कि जज्बात के जो ताल्लुकात हैं, चाहे वो मोहब्बत से ताल्लुक रखते हो चाहे वो अजमत के साथ ताल्लुक रखते हो, इन दोनों सूरतों में खूब तैयारी करना ये इंसानी जो है फितरत में शामिल है। अब अल्लाह ताला के साथ आप देखें, इंसान के मोहब्बत का ताल्लुक भी है, लजीन आमन व अशद्दु हुब्बन लिल्लाह, फरमाया के मोमिन के दिल में तो अल्लाह ताला की शदीद मोहब्बत होती है। अब शिद्दत है जो मोहब्बत की और नमाज मोमिन के लिए मेराज है, ये मुलाकात है, अल्लाह ताला ने एक चांस दिया हुआ है, तो इसकी खूब तैयारी करना ये अकीमुस सलात है। इसको हम कहेंगे कि इसने नमाज को कायम किया, इसने अपने दिल में उस वक्त मोहब्बत के जज्बात को जो है पैदा किया नमाज से पहले और उसके साथ साथ अल्लाह की अजमत का ख्याल रखा और उसके साथ जो है अब नमाज को पढ़ा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नमाज मेरी आंखों की ठंडक है, नमाज मेरी आंखों की ठंडक है। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम नमाज को बड़ी तवज्जो के साथ पढ़ा करते थे, बड़े मजे लेकर पढ़ा करते थे और अल्लाह की अजमत को जानते हुए पढ़ा करते थे। और जब मुलाकात नसीब हो जाए तो जाने को रजीम चाहेगा, तो लिहाजा अल्लाह रब्बुल इज्जत को खुद अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम को बताना पड़ा, या अय्युहल मुज़म्मिल कुम लैला इल्ला खलीला, इतना ना करो कि अपने आप को इतना ना थका दो। मोहब्बत बजा अजमत बिल्कुल सही, माशाल्लाह आपके जज्बात हैं अल्लाह ने कबूल मकबूल फरमाए, लेकिन जो है आप जो है रात को इबादत करें मगर इतनी नहीं, थोड़ी थोड़ा हिसाब से, ताकि आप आराम भी कर सकें। तो मालूम हुआ कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की जो नमाज का कायम करना था ये तो बहुत बड़ी शान वाला था। तो हम भाई उस तरह से तो कर ही नहीं सकते, तो चलो नकल तो करने वाले बन जाए और कुछ नहीं, तो कम से कम जब नमाज का वक्त आए तो दिल पर एक खौफ़तारी हो जाना चाहिए और एक हद तक मोहब्बत की कैफियत भी पैदा हो जानी चाहिए। ऐसा तो नहीं होना चाहिए कि नमाज का वक्त शुरू हो गया आप और बंदा कहता है कि अच्छा मैं दुनिया के काम कर लूं, अच्छा अभी नमाज पढ़ता हूँ, अभी नमाज पढ़ता हूँ, फिर डिले करता गया करता गया करता गया। जब उसने देखा कि अब नमाज जाती है तो बस जाती जाती वो कैच कर लिया, चलो तो पढ़ लेते हैं। ये तो सर से उतारने वाली बात है, मुसीबत उतारने वाली बात है, ये मोहब्बत का ताल्लुक नहीं है। मोहब्बत होती तो पहले से इंतजार में बैठे होते, दिल में जज्बात होते कि नमाज का वक्त हुआ या नहीं हुआ, बार बार लोगों से पूछते या अपनी घड़ी को देखते कि भाई नमाज का वक्त दाखिल हो गया, अगर दाखिल हो गया तो पहले से वुज़ू करके बैठे हुए हैं, माशाल्लाह तैयार बैठे हुए हैं, नमाज का वक्त दाखिल हुआ फौरन खड़े हो गए, इस मिलान के साथ जितना जी चाहा उतनी लंबी नमाज पढ़ ली। और अगर हो कि नमाज का वक्त तो जा रहा है तो आप लंबी नमाज पढ़ेंगे तो सवाल ही पैदा नहीं होता। नमाज बना बना के सवार कर करके सही तरीके से पढ़ने का तो सवाल ही पैदा नहीं होता। अब तो होगा वक्त दिया जल्दी करो, है ना, ये तो ऐसे जाती हुई छुटती हुई ट्रेन पकड़ने वाली बात है। तो बस जैसे मुसाफिर लोग होते हैं इस तरह की नमाज पढ़ना, ये नमाज को कायम करना नहीं है। तो एक तो भाई खुद नमाज को कायम करना है, फिर उसके साथ साथ अपने अहले खाना में भी नमाज को कायम करवाना चाहिए। और देखो नमाज कायम करने के लिए 7 साल का बच्चा हो तो उसकी नमाज को कायम करने की प्रैक्टिस शुरू करा देनी चाहिए, उसको हुक्म देना चाहिए कि बेटा नमाज पढ़ो। अब उसको नमाज का एक है हुक्म दे देना और एक है उसको नमाज के लिए मोटिवेट करना, उसमें शौक पैदा कर देना, ये दो मुख्तलिफ काम है। बाद वाले दिन को ये बात समझ में नहीं आती, वो फकत हुक्म देते रहते हैं नमाज पढ़ो नमाज पढ़ो, तुम निकम्मे हो, तुम समझ नहीं है फला नहीं है, तो नमाज को नहीं पढ़ते। भाई ये कौन सा नमाज पढ़ाने का तरीका है? आपको उसके दिल में वही दो बातें पैदा करनी पड़ेगी कि भाई उसके दिल में अल्लाह की मोहब्बत को पैदा करना पड़ेगा। अच्छा ये तरीका नमाज पढ़ने से अल्लाह ताला से बात करने का मौका मिलेगा, हाँ वो कहेगा मैं तो पढ़ूंगा। और उसके दिल में आम मोहब्बत इलाही होनी चाहिए, हर बात में अगर आप उससे बात करते रहेंगे कि भाई हाँ अल्लाह ताला हमसे मोहब्बत करते हैं, हम अल्लाह ताला से मोहब्बत करते हैं, अल्लाह ताला बहुत अच्छे हैं, अल्लाह ताला हमें सब कुछ देते हैं, जन्ने से बच्चे से 7 साल की उम्र तक आपने उसके दिल में अल्लाह की मोहब्बत का बीज भर देना है। इतना अल्लाह की बात करें, इतना अल्लाह का जिक्र घर में करें, यानी कहा कि जब बच्चा पैदा हुआ और आपने ये जिक्र शुरू कर दिया उसके सामने अल्लाह अल्लाह अल्लाह, और बच्चे के मुंह से भी पहली मरतबा अल्लाह का लफ्ज निकला, माँ बाप के गुनाह माफ हो गए। अब अंदाजा करें कि वहां से आपने, जबकि वो बोलना भी नहीं जानता और वो جو ہے آپ کی زبان آپ کی بولی بھی نہیں تھی اس کو پتا, تو اس وقت آپ نے اتنا رٹنا ہے اللہ کے نام کو کہ اس بچے کے دل میں بیٹھ جائے کہ بھئی میں اللہ کا بندہ ہوں, مجھے اللہ نے بنایا ہے, میں نے اللہ کی عبادت کرنی ہے, میں نے اللہ کی بات کو ماننا ہے. یہ شوق اس کے دل میں بھر جائے. جب یہ شوق دل میں بھر گیا تو اب اس کو بتائیں کہ اللہ بہت بڑے بھی ہیں, اللہ ناراض بھی ہو جاتے ہیں, اللہ کی نافرمانی نہیں کرتے ہوتے. تو 7 سال کی عمر میں اب اس بچے کو آپ نے سمجھانا شروع کر دیا اس طرح سے کہ اس کے دل میں محبت بھی پیدا کی, اللہ کی عظمت کو بھی بھرا, اور اس کو کہا اس کا طریقہ کیا ہے, نماز پڑھو. اگر اللہ سے محبت ہے تو بھائی نماز تو پڑھنی چاہیے, پھر اس کا اظہار کیسے کریں گے, نماز تو اظہار ہے. اور اسی طرح اگر اللہ سے ڈرتے ہو تو نماز پڑھنی چاہیے. بعض بچے ہوتے ہیں ان کو تھوڑا سا سمجھا دیا جائے وہ بات کو مان لیتے ہیں, اور بعض بچے ایسے ہوتے ہیں جو تھوڑا ریپیٹیشن چاہتے ہیں. اور لرننگ کے لیے دیکھو دو چیزیں ہوتی ہیں, دو چیز بھی سکھانی ہو تو انعام بھی دیا جاتا ہے اور ڈانٹ ڈپٹ بھی کی جاتی ہے. اس بچے کی ہر وقت تعریفیں کرتے رہے, ہر وقت پیار کرتے رہے, وہ بگڑ جائے گا. اگر آپ اس کو ہر وقت ڈانٹتے رہے تب بھی وہ مایوس ہو جائے گا, اس کا دل اداس ہو جائے گا, وہ ڈپریس ہو جائے گا. تو لہٰذا دونوں چیزیں کرنی ہے, کبھی اس کو پیار دے دیا, کبھی اس کو ڈانٹ دیا. اور جب اس کی عمر 10 سال کی ہو جاتی ہے تو اب اس کو جو ہے ڈرانا بھی شروع کرنا ہے. کیوں کہ اس کی وجہ ہے کہ ابھی تو اگلے چند سالوں میں اس کا اڈلٹ ہو جانا ہے, عادت پڑی نہیں اس کو. اب ہمیں بھی ڈرنا چاہیے اور بچے کو بھی ڈرانا چاہیے کہ میں نے ابھی تک اپنی جاب پوری نہیں کی, 7 سال سے مجھے موقع ملا تھا اور 10 سال کا میرا بچہ ہو گیا, تو میں اس کو ابھی صحیح طرح ٹرین نہیں کر سکا, یہ میرا قصور بنتا ہے. خود بھی ڈرے, بچے کے دل میں بھی اب ڈر خوف ڈالے. اور اس کو جیسے آپ اسکول میں اگر وہ بچہ سست ہو تو آپ کہتے ہیں 10 سال کا ہو گیا اور یہ ابھی تک جو ہے ذمہ داری کیوں نہیں اٹھا رہا, کل کو یہ کیا کرے گا. تو لہٰذا آپ اس بچے کے دل میں یہ ڈر پیدا کرنا شروع کر دیتے ہیں, کل کل آؤں گے تم بڑے ہو کے کیا کرو گے, نکمے بن کے رہو گے, تمہارا کیا پروفیشن ہوگا, کیا کرو گے تم. اب ہمیں یہ خود کو بھی ڈر ہوتا ہے اور اس بچے کے دل میں بھی ہم ڈر ڈالنا شروع کر دیتے ہیں. بھائی 7 سال والے بچے کو تو ہم نہیں کہتے کہ تم جو ہے اے بی سی نہیں پڑھتے اور تم جو ہے بڑے ہو کے ڈاکٹر کیسے بن جاؤ گے, اس بات پہ تو اس کو نہیں ڈانٹتے, بلکہ اس کو تو پیار کر کے کہتے ہیں کہ ہاں بیٹا جلدی کرو اے بی سی پڑھو, اور اس طرح سے بات کی جاتی ہے. لیکن 10 سال کی عمر میں اب اس کی کیریئر بلڈنگ شروع کر دیتے ہیں, فیوچر اس کو سکھاتے ہیں. اسی طرح آخرت کی بات اب اس کو سکھانی بتانی چاہیے. بہت سارے ماں باپ کیا کرتے ہیں کہ وہ بچے کو جنت اور جہنم کا کانسیپٹ نہیں دیتے, وہ یہ نہیں بتاتے کہ جنت جو ہے اللہ تعالیٰ نے انعام کی جگہ بنائی ہے, اور اگر جنت سے محروم ہو گئے تو جہنم میں بھی جاؤ گے. کہتے ہیں کہ ہمارا بچہ ڈر جائے گا, جہنم کی بات نہیں کرتے. جہنم کی بات نہیں کرو گے تو کل جب جائے گا تو پھر کیا کریں گے. اس لیے اس بچے کو جہنم بتائیں کہ جہنم ایک جگہ ہے اور جہنم میں عذاب ہوگا, اس کا خوف اس کے دل میں پیدا کرے تاکہ اس سے بچے. آپ چھوٹے سے بچے کو پوائزن کا خوف تو بتا دیتے ہیں, آپ اس کو روڈ کراس کرتے ہوئے سڑک جو ہے سیفٹی کے ساتھ کراس کرنا سکھاتے ہیں, اور زندگی کے پورا یہ مراحل اور اس کے اینڈ پہ جہنم میں جانا کیوں نہیں سکھاتے. سنیک سے ڈرا دیتے ہیں کہ سنیک کو آگ لگانا, اور یہ جو ہے جانوروں سے ڈراتے ہیں کہ فلاں انسیکٹ بائٹ کر لے گا, چھوٹا سا کیڑا ہوتا ہے وہ آپ کو کاٹ لے گا, بشیز میں مت جاؤ, وہ ڈراتے پھرتے ہیں. اور ڈراتے نہیں ہیں تو جہنم سے نہیں ڈراتے, تو اتنا بڑا عذاب ہے. قبر سے نہیں ڈراتے کہ قبر بھی کوئی چیز ہوتی ہے. اس بچے کو اب یہ کانسیپٹ دینا چاہیے کہ یہ وقت آ گیا کہ اگر تم یہ چیزیں نہیں کرو گے تو بھائی اب نقصان اٹھانا پڑے گا. اب اسی طرح حضرت ابو قتادہ رضی اللہ تعالیٰ عنہ سے نبی اکرم صلی اللہ علیہ وسلم کی روایت ہے, اور یہ حدیث قدسی ہے جس میں فرمایا اللہ رب العزت نے کہ میں نے تمہاری امت پر 5 نمازیں فرض کی ہیں, اور میں نے عہد کر لیا ہے کہ جو شخص ان پانچوں نمازوں کو اپنے وقت پر ادا کرنے کا اہتمام کرے گا, پانچوں نمازیں اہتمام کے ساتھ قائم کرے گا تو اس کو اپنی ذمہ داری پر جنت میں داخل کر دوں گا. دیکھو اللہ نے اس بات کا پرامس کر دیا, لا تبدیل لکلمات اللہ, اللہ کی بات بدلتی نہیں ہے. جب اللہ رب العزت اس بات کا وعدہ فرما رہے ہیں کہ اس بندے کو میں جنت میں داخل کروں گا تو اس کا مطلب ہے پانچ نمازیں پڑھنے والا پابندی کے ساتھ انشاءاللہ ضرور جنت میں داخل ہوگا. اور فرمایا کہ جو نمازوں کا اہتمام نہ کرے تو مجھ پر اس کی کوئی ذمہ داری نہیں ہے. اور وہ لوگ جو آج یہ کہتے پھرتے ہیں کہ ہماری نماز دل میں اور تم جو ہے مسلے پہ تمہاری نماز, تم نمازیں پڑھتے ہو ظاہر میں, ہم نمازیں پڑھتے ہیں اندر, وہ اس حدیث سے قدسی کو توجہ کے ساتھ سنیں. اپنی طرف سے بات بنا دینے سے بات جو ہے اللہ تعالیٰ پر تو لازم نہیں ہو جاتی نا, بات تو وہی ہے جو اللہ تعالیٰ نے کہی ہے. جس بات کی ذمہ داری اللہ لے رہے ہیں تو وہی بات ہوگی, نہ کہ ایک بات بندے نے کہہ دی ہے. بندے کے کہنے سے کیا ہو جائے گا, یہ ہماری نماز تو دل میں ہوتی ہے. اور امت کے کتنے بڑے طبقے نے نماز پڑھنی چھوڑی ہوئی آج کل, یہ کتنے غم کی بات ہے کہ بھائی نماز کو قائم کرنا چاہیے اور نماز پانچ وقت کا اہتمام کرنے والے کو اللہ وعدہ دے رہے ہیں کہ وہ جنت میں داخل ہو جائے گا. اچھا اب کئی لوگ دیکھتے ہیں پانچ وقت کا نمازی ہے لیکن بھائی دوسرے کاموں میں سستی کر رہا ہے, تو یہ ایک علیحدہ اس کا گناہ ہے, اس کا تعلق اس کی پانچ ٹائم کی نماز سے نہیں ہے. پانچ وقت کی نماز جو ہے یہ ایک علیحدہ عمل ہے, اور اس کے باقی سستی کرنا وہ علیحدہ عمل ہے. اس کی وجہ سے اگر آپ یہ کہیں کہ چلو ہم نماز ہی نہیں پڑھتے, یہ آپ نے اپنے ذمے اس سے بڑا گناہ لے لیا, آپ نے ایک فرض چیز کو چھوڑ دیا. اور یقیناً یہ بندہ جو اپنے آپ کی تعریفیں کرتا ہے اور یہ سمجھتا ہے کہ میں نماز نہیں پڑھتا اور میں نمازی سے بہتر ہوں, اگر آپ اس کی زندگی پہ غور کریں گے آپ کو پتہ چلے گا کہ ہو سکتا ہے کہ یہ جھوٹ نہ بولتا ہو, سچ بولنے کی کوشش کرتا ہو, لیکن اس کے علاوہ یہ بہت سارے کام اور بھی کرتا ہوگا. ہو سکتا ہے کہ اس کو ایک بندہ نظر آ رہا ہے کہ جی یہ دیکھو یہ اپنے بزنس میں سستی کرتا ہے, لیکن یہ بندہ ہو سکتا ہے کہ اپنے اخلاق میں سستی کرتا ہو, اس کی بیوی بھی خوش نہ ہو اس سے اور اس کی بدتعریف ہی کرتی ہو کہ دیکھو یہ کتنا گندا انسان ہے, اس کے بچے بھی اس سے عاجز ہوں, یہ بھی ممکن ہے. لیکن یہ اس نے اپنے دل میں ایک بات کو بٹھایا ہوا ہے کہ جناب میں ان سے بہتر ہوں, تو یہ بات بالکل غلط ہے. اس کی بجائے اس بندے کو یہ بات سوچنی چاہیے کہ نماز فرض ہے, نماز کو مجھے پڑھنا چاہیے اور اس کو قائم کرنا چاہیے, اس کے ساتھ ساتھ باقی کام بھی کرنے چاہیے. ایک مرتبہ حضرت عبداللہ بن مسعود نے نبی اکرم صلی اللہ علیہ وسلم سے پوچھا کہ سب سے افضل عمل کون سا ہے, عمل تو انسان کرتا ہے, سب سے بہترین افضل کون سا ہے, سب سے بہترین عمل کون سا ہے؟ آپ نے فرمایا کہ نماز. پھر اس کے بعد والدین سے حسن سلوک کرنا, اور اس کے بعد اللہ کے راستے میں جو ہے اپنی جان کو لگانا, کہ یہ سب چیزیں جو ہے اس ترتیب کے ساتھ آ جاتی ہیں. تو فرمایا کہ بہترین عمل کیا ہے, صلاۃ خیر موضوع, کہ یہ بہترین عمل جو بندے پر مقرر ہوا وہ نماز ہے. اب نبی اکرم صلی اللہ علیہ وسلم پر اگر کوئی بھی سخت امر پیش آ جاتا, کوئی بات ایسی آ جاتی, تو آپ فوراً نماز کی طرف متوجہ ہو جاتے. آج ہم کیا کرتے ہیں, ہمیں کوئی سچویشن آ جائے تو ہماری سوچ دنیا کی طرف چلی جاتی ہے, نماز کی طرف نہیں جاتی. اچھا جو لوگ بعض ایسے بھی ہوتے ہیں کہ ان کے ہاں ایک عجیب رواج بنا ہوا ہے کہ ہر اپنی دنیا کی فرمائش پوری کرنے کے لیے وہ پیر فقیر لوگوں کے پاس جاتے ہیں, ان سے کہتے ہیں جی میری فلاں چیز اٹکی ہوئی ہے, فلاں مسئلہ ہے, آپ جو ہے ہمیں کوئی عمل بتا دیں, کوئی بات بتا دیں. تو بھائی چلو اس حد تک تو ٹھیک ہے, एक ये जो रिवाज बन गया है तावीज घंटे का, कि जिसमें हर बात के लिए तावीज लिया और अपनी फरमाइश पूरी करने की कोशिश करना, ये तो बिल्कुल नाजायज है। और इसी ख्वाहिश को मद्देनजर रखते हुए आज बहुत सारे नकली पीर भी बन गए हैं, हत्ता कि वो अखबारों में अपनी एड देते हैं, टीवी वगैरह पे आते हैं और वहां पर आके लोगों को ये बताते हैं कि तुम्हारा फला मसला इतने दिन में हल हो जाएगा। अब ये अखबार में पढ़ना, इस तरह से मसाइल का हल हो जाना, या टीवी पे ऐसी खबरें शबरें देखना, ऐसी इश्तिहार सुनना कि जिसमें ये बात कही जा रही है कि किसी पीर के पास चले जाओ, वो ऐसा तावीज दे देगा, ऐसा अमल बता देगा कि जिससे अटका हुआ काम पूरा हो जाएगा, तो लोगों के दिल में इस बात का ख्याल पैदा हो गया, यानी ये समझे उनका अकीदा बन गया कि भाई इस तरीके से मसाइल के हल किए जा सकते हैं। हालांकि ये तरीका बिल्कुल गलत तरीका है। हमें देखना चाहिए कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम क्या करते थे, कौन से अमाल हमें करने चाहिए। मसलन अगर फर्ज किया किसी से कहा जाए कि तुम कसरत के साथ इस्तगफार किया करो, तुम्हारे मसले मसाइल हल हो जाएंगे। किसी को ये कहा जाए कि तुम कसरत के साथ नबी अकरम पर दुरूद और सलाम भेजा करो, तो अब ये बात इसकी समझ में नहीं आएगी। किसी को कहा जाए कि तुम सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्लाह अकबर पढ़ो, अल्लाह के अस्मा को पढ़ो, जो है तुम दो रकात सलाते हाजत को पढ़ लो, तो वो ये समझते हैं ये आम रूटीन की बातें बता रहे हैं, कोई खास तवीज मुझे दें, कोई खास तवीज की क्या जरूरत है। ये जो चीजें आम हैं यही तो खास है, यही तो उम्मत में आम है। अगर देखो ना, दीन के अंदर कोई चीज छुपा के थोड़ी रखी हुई उलमा ने या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, जो दीन था आके बताया समझाया। लिहाजा वो चीजें जो आपको आम नजर आ रही हैं, हकीकत में यही खास है। कुरान मजीद की तिलावत करना, इस्तग़फार करना, दुरूद का पढ़ना और इसी तरीके से अल्लाह के असमा के नाम लेकर दुआएं मांगना, दो रकात सलाते हाजत का पढ़ना, नमाजों की पाबंदी करना, अपने नवाफल और ये अपनी तहज्जुद और ये जो चीजें हैं जिनको हम आम दीन में चीजों को समझते हैं कि ये हमारा दीन है, ये हमारी इबादत है, अगर इनको हम करते रहें और इसके साथ साथ हम पॉइजन इस्तेमाल ना करें, मिसाल के तौर पर गुनाह ना करें, पॉइजन है वो जहर है, आप जहर ना लें, इतना करते रहे, इंशाल्लाह आपको किसी खास तवील की जरूरत नहीं पड़ेगी, कुछ भी नहीं जरूरत। तो ये फलाह चीज के लिए अच्छा, अब जो तवील घंटे के काम में फंस जाते हैं, जरा अगर आप गौर करेंगे इनमें से आपको तो एक भी ऐसा नहीं मिलेगा कि जिसकी फिक्र ये हो कि मैं आखिरत में कामयाब हो जाऊं, कि मुझे ऐसा तवील बताएं कि जो मुझे आखिरत में कामयाब कर दे। हर बंदा वो तवील मांग रहा है जो दुनिया की कामयाबी चाहता है। तो इसका मतलब क्या हुआ कि ये तो नफ्स के लिए जो है अमल करने और अमलियात करने है। उसकी तमन्ना है, उसकी ख्वाहिश है जिसके वो पीछे लगा हुआ है कि मेरी फरमाइशें पूरी होती चली जाए। हालांकि अल्लाह ताला के साथ जो हमारा अहद है वो तो ये है कि वल कदरी खैरी व शरी मिनल्लाह ताला, जिंदगी है इसमें दुख दर्द होंगे, अल्लाह ने जो है लैलुल नहार बनाया, रात और दिन बनाया, अल्लाह ने सेहत और बीमारी को बनाया, अल्लाह ने जिंदगी और मौत को बनाया, हर चीज जिंदगी में होगी। ये इम्तहान का है, शहर का नहीं, कोई तमाशा का नहीं, ये तो इम्तहान का है भाई, इसमें ये सारी चीजें होंगी और हमने क्या करना है, वस्तईनु बिस्सब्र वस्सला, हमने सब्र भी करना है और नमाज से मदद लेनी है, तो इससे हमारा भी फायदा होगा। और इसी तरह अगर हमारे घर बार में तंगी पेशी आ जाए, तो मसला आ जाए, तो हमारे दोस्तों में, तो हमने क्या करना क्या है, वामुर अहलका बिस्सलाह, अपने घर वालों को भी नमाज का हुक्म देना है, उनको भी कहना है कोई मसला आ रहा है दो रकात नमाज पढ़ो। पहले एक जमाना था कि ये नमाज ही जो है सारे मसले मसाइल को हल कर दिया करती थी, तो भाई आज क्यों नहीं करती ये नमाज, आज हम क्यों जो है فقط یہ سمجھ رہے ہیں کہ طویل گھنٹے سے کام چلے گا. بھائی مختلف دعائیں پڑھنا جو حدیث سے ثابت ہے الحمدللہ ہمارے مشائخ بتاتے ہیں, لیکن وہ تو اضافی چیز ہے. جب تم اصل چیز چھوڑ دو گے تمہاری فرض نماز ہی پوری نہیں ہو رہی, تو جتنے مرضی عملیات کرتے پھرو کیا بات بنے گی تمہاری, کیسے کام بن جائے گا. اپنے جو عام ذکر اذکار, جو ضروری ذکر اذکار وہ سمجھ لیں, یا جو نماز ضروری ہے یہ ساری جب کرو گے اسی سے بہت سارے مسائل حل ہو جائیں گے. اسی طرح ابو ذر رضی اللہ تعالیٰ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب مسلمان بندہ نماز پڑھتا ہے اور وہ اس کے ذریعے اللہ کی رضا چاہتا ہے تو اس کے گناہ ایسے گرتے ہیں جیسے اس درخت کے پتے گرتے. اب بتاؤ اگر بندے کے جو مسئلے مسائل ہیں ان کا تعلق کس چیز سے, ان کے گناہوں کے ساتھ ہے. بندے گناہ کر کے مصیبتوں میں پھنستے ہیں, گناہ کرنا آپ چھوڑ دیں آپ کی زندگی میں خیر و برکت آپ کو خود نظر آنے لگ جائے گی کہ بھئی ماشاءاللہ آپ اگر جو ہے صحیح کھانا کھائیں گے, صحیح ایکسرسائز کریں گے, آپ کی ہیلدی باڈی آپ کو خود فیل ہوگی. آپ اگر جو ہے گناہ کریں گے آپ کو اپنے آپ کو پھنسا ہوا دیکھیں گے. تو اب نماز پڑھنے سے دیکھو انسان کے جو ہے گناہ جھڑ جاتے ہیں. اب گناہ جھڑ گئے تو صحت آ گئی. اچھا فرمایا حضرت ابو ہریرہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم ارشاد کہ بتاؤ اگر کسی شخص کے دروازے پر ایک نہر جاری ہو جس میں وہ پانچ مرتبہ غسل کرتا ہو کیا اس کے بدن پر میل باقی رہے گا؟ صحابہ کرام نے عرض کیا کچھ بھی باقی نہیں رہے گا. تو حضرت صلی اللہ علیہ وسلم فرمایا یہی حال پانچ نمازوں کا ہے. اللہ تعالیٰ ان کی وجہ سے گناہوں کو ختم کر دیتے ہیں. اب گناہ ختم ہو گئے تو اب بتاؤ صحت آ گئی اس کو روحانی اعتبار سے, اس کے زندگی میں معاملہ بہتر ہو گیا. تو اب زندگی کے معاملے ٹھیک کرانے ہوں تو نمازوں کی پابندیاں کرو, نماز سے مدد حاصل کرو. اور اگر آخرت میں کامیاب ہونا ہو اب کیا کرنا چاہیے؟ تو بھائی نبی کریم صلی اللہ علیہ وسلم کی حدیث مبارک کا مفہوم آپ سے سفر قیامت کے دن آدمی سے سب سے پہلے نماز کا حساب لیا جائے گا. اگر نماز درست ہو گئی تو سارے اعمال درست ہو جائیں گے, باقی بھی قبول ہو جائیں گے. اور اگر نماز خراب ہو گئی تو سارے اعمال ہی خراب ہو جائیں گے. اب دیکھو دنیا میں بھی اگر بہتر زندگی گزارنی ہے تو نماز, آخرت میں بھی اگر بچنا ہے تو سب سے پہلی چیز کیا ہے؟ نماز. نماز کا معاملہ ٹھیک کرنا چاہیے. قیامت کے دن سب سے پہلے اس کی نماز پہ حساب لیا جائے گا. اگر نماز درست ہو گئی تو وہ فلاح پا جائے گا, کامیاب ہو جائے گا. نماز خراب ہو گئی تو یہ بندہ برباد ہوگا, نقصان اٹھائے گا. انس سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے اس دنیا سے پردہ فرماتے ہوئے آخری لمحات میں فرمایا کہ نماز کا اہتمام کرنا, نماز کا خیال رکھنا ہے, اور اپنے ماتحتوں کے حقوق ادا کرنے کا خیال رکھنا. یعنی اللہ کا حق اور بندوں کا حق پورا کرنا. اسی لیے اب آپ یہ دیکھیں کہ جب ہم اتحیات میں اپنی نماز پوری کر لیتے ہیں تب بھی ہم کہتے ہیں رب اجعلنی مقیم الصلاۃ ومن ذریتی, کہ اللہ مجھے اور میری اولاد کو نماز قائم کرنے والا بنا. نماز پڑھ لی, نماز پڑھنے کے بعد پھر بھی اپنی نماز اور اپنی اولاد کی نماز کی فکر لگانا, اور یہ نماز تاکہ میں پڑھتا رہوں تو یہ بھی ضروری چیز ہے. اب دیکھیں ایک تو ہمارا اندر کا دشمن اور ایک باہر کا دشمن شیطان. حدیث پاک میں ہے کہ نماز شیطان کا منہ کالا کرتی ہے, اس کو جو ہے یہ تکلیف پہنچاتی ہے, اور صدقہ تو اس کی کمر ہی توڑ دیتا ہے. کوئی چیز کمی بیشی رہ گئی تو الحمدللہ اللہ کے نام پہ خرچ کیا, اب جو ہے شیطان کو اور بھی اس کا نقصان پہنچا. جو بندے نماز پڑھتے رہتے ہیں, ہم نماز کو قائم کرتے ہیں, حتیٰ کہ اللہ رب العزت ان کے جسموں پر نماز اور سجدے کے نشانوں کو قائم کر دیتے ہیں, تو حدیث پاک میں اللہ تعالیٰ نے جہنم کی آگ جو ہے ان पर हराम कर दिया कि इजाजत का निशान आ गया। तो सुभान अल्लाह, अब हमारी नमाजें होती तो भाई पूरी सूरी होती हैं, बेतवज्जी वाली होती हैं, तो इसलिए नमाज को जो है एक तरतीब से बनाया गया। फर्ज नमाज जो की गई उसके आगे पीछे कुछ चीजें जो है वो सुन्नतें कहलाती हैं, मुस्तहब कहलाती हैं, वाजिबात होती हैं, इन सब को जब बंदा पढ़ लेता है तो ये यूं समझे उसकी जो है आउटर कवरिंग बन जाती है, उसकी प्रोटेक्शन के लिए। असल की जो चीज थी वो दरमियान में, आप मिसाल के तौर पर कोई कीमती चीज होती है, आप उसको रैप करते हैं, फिर बॉक्स में डालते हैं, फिर उसके ऊपर और उसको सजाते हैं, फिर उसके ऊपर एक रिबन सा लगाते हैं, एक गिफ्ट पैक बनाते हैं। इस तरह बाद लोगों ने ये समझ लिया है कि बस फर्ज नमाज पढ़नी चाहिए, बाकी ये जो है नमाजें जो लंबी लंबी पढ़ते रहते हैं खड़े होकर, ये इसकी जरूरत नहीं है, ये गलत बात है। तो हमने कह दिया कि नमाज मोहब्बत से ताल्लुक रखती है, अजमत से ताल्लुक रखती है, तो भाई अब जो है इसको सजाना बनाना भी चाहिए, और इसके सजाना बनाने में इसकी जो रैपिंग है उसमें फिर वो जो है एडिशनल जो है उसकी सुनन है और मुस्तहबात हैं, इनका भी शामिल कर लेना इंसान को फायदा देता है। तो अब यहां तक तो हमने फायदे की बात की, उसके साथ साथ थोड़ी सी वो बात भी सुन लें। वो लोग जो नमाज में सुस्ती करते हैं, फवाइलुल मुसल्लीन अल्लज़ीन हुम अन सलातिहिम साहून, उन पर खराबी है जो अपनी नमाजों से बेखबर है। अव्वल तो जो नमाज नहीं पढ़ते सबसे बड़े बेखबर तो वो हुए, और वो लोग जो नमाज पढ़ते हैं और बेखबरी के साथ पढ़ते हैं कि पता नहीं क्या पढ़ रहे हैं, क्या खड़े कर रहे हैं, पता ही कितनी रकातें पढ़ी और इन रकातों में क्या पढ़ा और किसके सामने सजदा किया, इसका ख्याल ही नहीं है उनको। तो मुफस्सरीन ने कहा कि ये बेखबरी की जो है ये नमाज है, कि ये बंदा जो है अपनी नमाज को सही तरह नहीं पढ़ रहा, और जो सिर्फ ही नहीं पढ़ता नमाज तो ये तो एक किस्म का इनकार कर रहा है, रिजेक्ट कर रहा है। अल्लाह ताला ने शुरू में हमने बताया कि फर्ज किया कि नमाज को अल्लाह ताला ने उस पर जो है बंदों के ऊपर फर्ज कर दी, और इसने जो है उस फर्ज को लिया ही नहीं, जैसे एक असाइनमेंट मिली और उस असाइनमेंट को इसने करना ही नहीं है, तो ये क्या हुआ, इसने रिजेक्शन किया। इसलिए कहा नमाज को छोड़ देना ये आदमी और कुफर के दरमियान एक हद है, यानी इसको यूं समझ लें कि उसने कुफर किया, जिसने जानबूझकर नमाज को छोड़ा वो काफिर हो गया। अब एक काफिर होता है जो फतवे के मुताबिक जिसे कहा जाता है कि भाई फला बंदा जिसने कोई ऐसी बात कही कि उसका अकीदा ही खराब है, उसने जबान से या दिल से अल्लाह की तस्दीक नहीं की या उसने गलत अकीदा बना लिया, तो ये काफिर उस जुमरे में नहीं है, बल्कि ये क्या है, इसने काफिरों जैसा काम किया यूं कह लें। तो इसको भी एक किस्म का हम कुफर कहेंगे, इसको छोड़ने वाले को भी हम यूं ही कहेंगे कि भाई जैसे इसने काफरों जैसा काम किया, ये है तो फासिक और फाजिर, हम इसको मुसलमान तो काउंट करेंगे, लेकिन इसने हरकत जो है वो क्या की, रिजेक्शन वाली। काफर क्या करता है, सारी जिंदगी में अल्लाह के जितने भी अहकाम है उनसे वो इनकार कर देता है, और इसने भी इसी तरह अल्लाह का यह हुक्म था उससे इनकार कर दिया, उसको नहीं पढ़ता, लेकिन दिल में समझता है कि अल्लाह ताला ही इबादत के लायक है और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल है, है ना, तो वो नमाज को ये भी तो समझता है कि नमाज वाकई पढ़नी चाहिए। लेकिन अगर किसी ने ये भी कह दिया कि जी नमाज तो पढ़ने की जरूरत ही नहीं है, अब इसने जो है कलमात कुफरिया बोल दिए, तो ये नमाज की जरूरत नहीं है। जैसे बाद लोग गलती में ऐसी बात कह जाते हैं, आज के दौर में इस बात का बहुत ख्याल रखना चाहिए कि इंसान के मुंह से शैतान कलमाते कुफरिया कहलवा देता है, उससे वाकई उसका ईमान चला जाता है। जिसने यह अकीदा बना लिया कि नमाजों से कुछ नहीं होता, ये मौलवी लोग बस पढ़ते फिरते हैं, तो और नमाज की कोई जरूरत नहीं, उसकी फर्जियत से इनकार कर दिया दूसरे लफ्जों में, तो अब इसने जो है अल्लाह के مقابلے میں اپنا ایک جو ہے فیصلہ کر دیا تو یہ واقعی کفر والا کام ہو گیا, یہ کلمات کفریہ کہلائیں گے, اس سے پھر بچنا چاہیے کیونکہ یہ پھر بہت ہی خطرناک بات ہوگی. اسی طرح ایک اور جگہ فرمایا فمن ترکہا فقد اشرک, کہ جس نے نماز کو چھوڑا اس نے شرک کیا. تو یہ باتیں ساری اسی زمرے میں آ جاتی ہیں کہ نماز جو ہے اس کو قائم کرنا چاہیے, اس کو چھوڑنے والا اس کا تارک جو ہے اور وہ بہت بڑا گناہگار ہے, اور آخرت میں جس بندے نے بڑے بڑے رفائی کام کیے, سوشل کام کیے, فلاں یہ لوگوں کی خدمت کی, لوگوں سے بڑا اچھا ڈیل کیا, فلاں کیا, لیکن نماز نہیں پڑھی اس نے, تو اب جو ہے اس کے باقی کے اعمال بھی خطرے میں پڑ گئے. اللہ چاہے قبول کرے, اللہ چاہے جو ہے عذاب میں اس بات پہ. تو سب سے پہلی چیز کیا ہو جائے گی؟ نماز. نماز کے بعد پھر اس کے باقی سارے اعمال کو دیکھا جائے گا کہ اس میں کتنی للہیت تھی اور اس کے اندر جو ہے سارے ان اعمال کو جو ہے کس انداز سے کیا گیا, اور وہ سارے بھی کاؤنٹ ہو جائیں گے. لیکن اگر وہ اللہ کے حکم کا ہی انکاری ہو گیا اور خدا نہ خواستہ اس نے بالکل ہی دل میں یہ عقیدہ بنا لیا کہ نماز جو ہے یہ فرض ہی نہیں ہے, تو پھر ایسی صورت میں اس بندے کے ایمان کا خطرہ ہے. یہ ساری زندگی مسلمان کہلائے گا کیونکہ مسلمان گھر میں پیدا ہوا, لیکن موت کے وقت بھائی یہ بھی تو خطرہ ہے کہ شیطان آ کے ورغلا دے اور بندے سے اس وقت اللہ تعالیٰ کا انکار کروا دے, اور اس کے دل میں تو پہلے ہی جو ہے ایمان پکا سا اور کمزور سا اور اللہ تعالیٰ کی نافرمانی کرنے کا عادی, تو پھر ایسی صورت میں ایمان مکمل طور پہ چلے جانا اور اس حال میں کفر کے اندر موت کا واقعہ ہو جانا, یہ بھی تو خطرے والی بات ہے. اس لیے اپنے آپ کو بھی بچائیں اور اپنی اولاد کو بھی یہ بات سکھائیں کہ بھائی نماز پڑھیں. وہ ممالک جہاں پر مساجد عام ہوتی ہیں, اسپیکر پر اذان ہوتی ہے, ہم چاہے بازار میں بھی پھرتے ہوں, اللہ تعالیٰ کا شکر ہے کہ اذان کی آواز آ جاتی ہے, جس کے دل میں ذرا بھی خوف خدا ہوتا ہے وہ اس کو یاد آ جاتا ہے, تو اپنی نماز کو پڑھتا رہتا ہے. لیکن ہم جس ملک میں رہتے ہیں تو اس ملک میں تو اذان کی آواز بھی نہیں آتی اور مساجد جو ہیں وہ بھی نظر نہیں آتی عام. تو ایسی حال میں ہمارے اوپر زیادہ ذمہ داری آ جاتی ہے کہ ہم خود بھی نمازی بنیں, اپنے گھر والوں کو بھی نمازی بنائیں اور اپنے بچوں کو بھی اس طرح توجہ دلائیں. اب ایک اور بڑی مصیبت ہوتی ہے کہ لوگ جاب کرتے ہیں یا بچے سکولوں میں پڑھتے ہیں, وہاں جب ہم نماز پڑھنے کھڑے ہوں گے تو جو لوگ اس نماز نہیں پڑھتے یعنی کفار ہیں, ان کے لیے عجیب سی بات ہوگی. کبھی وہ ڈر جائیں گے یا کبھی وہ حیرت سے ہمیں دیکھیں گے کہ یہ کیا کرتے ہیں. تو اس کی وجہ سے اب ہم جو ہے ہیزیٹیٹ کرتے ہیں, جھجک جاتے ہیں, اور بھی کافروں کے سامنے اب ہم کیسے نماز پڑھیں. تو یہ ایک عجیب سی بات ہو جاتی ہے کہ نماز کافروں کے سامنے تھوڑی پڑھنی ہے, نماز تو اللہ کے سامنے پڑھنی ہے. تو صبر یہ کرے کہ بھائی میں تو اللہ کا بندہ ہوں, یہ بھی تو ہو سکتا ہے کہ آپ کی پڑھی ہوئی نماز کو دیکھ کر کافر متوجہ ہو جائے اور وہ بھی کہے کہ بھی مجھے بھی سکھا دو, یہ تو بڑی اچھی عبادت ہے, آپ پانچ وقت کرتے ہیں سبحان اللہ. آپ اس انداز سے شوق سے اس کو بتائیں کہ بھائی میں تو انتظار کرتا ہوں نماز کا, آپ کیا بات کر رہے ہیں. بعض لوگ کفار یہ بھی کہتے ہیں بھائی پانچ مرتبہ تو بہت زیادہ ہے, تم تو سارا دن بس نمازیں پڑھتے رہتے ہو, یا پھر جاب کے اوپر جا کر ایسی لمبی لمبی نمازیں پڑھنی شروع کر دینا کہ لوگ کہیں کہ یار یہ تو نکم آدمی ہے, کوئی کام ہی نہیں کرتا. بھائی آپ نے وہاں پر جو ہے وقت اپنا جاب والوں کو دے دیا, تو اب ان سے پہلے ڈیل کر لیں, بھائی آپ سے میں کام تو میں آپ کا کروں گا لیکن اس میں میری آلریڈی ایک کمٹمنٹ ہے, وہ کمٹمنٹ کس کے ساتھ ہے؟ میرے پروردگار کے ساتھ ہے. تو میں ایک کمٹمنٹ میں دوسری کمٹمنٹ کو شامل نہیں کر سکتا, تو پہلے سے میں کر چکا ہوں, میں مسلمان ہوں, میں لا الہ الا اللہ پڑھتا ہوں. اب جو وقت میں اللہ کو دے چکا ہوں وہ میں آپ کو نہیں دے سکتا, ایک جاب میں کر رہا ہوں, دوسری جاب میں پکڑ رہا ہوں, کیسے وہ وقت دے دوں جو میں پہلے والے کو دے چکا ہوں. تو اس لیے اپنی نماز کی فرضیت کا ان کو پہلے سے بتا دیں کہ یہ میرے نماز کے اوقات ہے, یہ مجھ پر فرض ہے, یہ میں نے پڑھنے ہیں, ہاں اس کو میں ابیوز نہیں کروں گا بلا وجہ, خام خواہ جو ہے ایسی نماز نہیں پڑھوں گا کہ جس سے لوگ الٹا متنفر ہوں اور جا والا بھی سمجھے کہ یہ کام ہی نہیں کرنا چاہتا. تو فائدہ نہیں اٹھانا, بلکہ نماز پڑھنی ہے, نماز پڑھ کر اپنا فوراً کام میں لگے. اور بلکہ اگر آپ نے نماز پڑھ لی, آپ باوضو حالت میں رہتے ہیں, اللہ آپ کے کام میں برکت ڈالیں گے, آپ وہ کام کریں گے کہ جو بے نمازی بے وضو بندہ نہیں کر سکے گا. جا والا کہے گا بھائی آپ بے شک 5 سے 10 منٹ لگا لیں, کوئی بات نہیں, کیونکہ جب آپ کام کرتے ہیں تو کوالٹی کا کام کرتے ہیں, آپ تو کام زیادہ کر لیتے ہیں, اینڈ پروڈکٹ میں دیکھتا ہوں آپ کا زیادہ ہے بنسبت اس بندے کے جو بے نمازی ہے اور سارا دن بیٹھا ہوا ہے. اور تو پھر اس قسم کا جب کام کریں گے تو انشاءاللہ تعالی تو آپ تو کوئی اعتراض بھی نہیں کریں گے. اور اگر آپ کا اپنا بزنس ہے تو ایسی صورت میں بھی جو ہے ڈرنے کی ضرورت نہیں ہے کہ میرا گاہک چلا جائے گا. صحابہ کرام پرواہ نہیں کرتے تھے اس بات کی, وہ بلکہ گاہک کے ساتھ اگر ایمانداری کا سودا کرو گے تو تمہاری نماز کا انتظار کرے گا اور اس کے بعد وہ انشاءاللہ آپ کے ہی پاس آئے گا. اور شرط یہ ہے کہ آپ اللہ کا حق بھی ادا کریں اور مخلوق کے حقوق کو بھی ادا کریں, انشاءاللہ آپ کو دنیا کا اور آخرت کا نقصان نہیں ہوگا, دونوں جگہوں پر آپ جو ہے سرخرو ہوں گے. اللہ تعالی ہمیں نماز کو قائم کرنے والا بنائے اور نماز کی اہمیت کو ہمارے دلوں میں پیدا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.